Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
प्रदेश नम्बर 6 को वातावरण अनुकूल शिक्षा नीति बनाउन सरकारवालाको सुझाव, भूगोल अनुसारको पाठ्यक्रम र शिक्षा नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण।
5 नम्बर, प्रदेशको राजधानी नेपालगञ्जलाई तोक्नुपर्ने माग गर्दै बर्दियाका नागरिक तथा राजनैतिक अगुवाले सरकारलाई ज्ञापन पत्र बुझाए, बर्दियालाई 6 नम्बर प्रदेशमा गाभ्ने चेतावनी।
समानुपातिक सिट बाँडफाँडमा ढिलाइ, राजनीतिक अन्यलता लम्बिँदै प्रदेश मन्त्रालय अन्तर्गतको साङ्गठनिक संरचनाको खाका तयार, 35 देखि 90 जना कर्मचारी रहने।
राष्ट्रिय सभा निर्वाचन अध्यादेशबारे राष्ट्रपति र राजपाका नेताहरूबीच छलफल, अध्यादेश जारी गर्न माग, सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री।
एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटमा 2 चरणमा पुग्ने 4 टोलीको टुङ्गो लाग्यो, चितवन र काठमाडौँ बाहिरिए।
हिमाल, पहाड, तराई, कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। भूगोल अनुसारको पाठ्यक्रम र शिक्षा नीति निर्माण गर्न सरकारवालाले सरकारको ध्यान आकर्षण गराएका छन्। शिक्षा मन्त्रालय, प्राविधिक तथा व्यावसायिक शिक्षा परिषदले सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तर्क्रियामा सहभागीले प्रदेश नम्बर 6 को समृद्धिका लागि यहाँको जल जमिन जडीबुटीलाई शिक्षा नीति अनुरूप पाठ्यक्रममा समेट्नुपर्ने माग गरेका छन्। उनीहरूले प्राविधिक तथा अप्राविधिक शिक्षाको पाठ्यक्रम र शिक्षा नीतिलाई समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। उत्पादनमूलक, योग्य, प्रतिस्पर्धी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा काम पाउन सक्ने ग्यारेन्टी सहितको शिक्षा प्रदान गरेमा युवाहरू बेरोजगार भएर बस्न नपर्ने उनीहरूको भनाइ छ। कर्णाली सरोकार समाज डोल्पाका प्रतिनिधि जीवन शाहीले अहिलेको प्राविधिक शिक्षाको पाठ्यक्रम तराई र समथर भूमिमा हुने कृषि प्रणालीलाई मुख्य आधार मानेर तयार पारिएको गुनासो गर्नुभयो। जनज्योति माध्यमिक विद्यालय कुनाथरीका प्राचार्य नारायण सिग्देलले प्राविधिक शिक्षा हासिल गर्नेहरूलाई कमाउने र पढ्ने गरी पाठ्यक्रम बनाउन सुझाव दिनुभएको छ। श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम सुर्खेतका प्रधानाध्यापक यामलाल घिमिरे प्रदेश नम्बर 6 को वातावरण अनुकूल शिक्षा नीति बनाउन सुझाव दिनुभयो। शिक्षा मन्त्रालयका सहसचिव डिलीराम रिमालले यहाँको आवश्यकता र कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सक्ने शिक्षा नीति बनाउन पहल गर्ने बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत फडेन्द्र पौडेलले नेपालको परम्परागत शिक्षा पद्धतिका कारण उत्पादित जनशक्तिले काम पाउन नसकेको बताउनुभयो। यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा परिषदका निर्देशक दीपक पौडेलले औद्योगिकरण र प्राविधिक शिक्षालाई सँगसँगै अगाडि बढाएमा समुन्नत राष्ट्रको परिकल्प गर्न सकिने बताउनुभयो। युवा शक्तिलाई स्वदेशमा रोक्नु चुनौती रहेको भन्दै प्रत्येक प्रदेशको आवश्यकता अनुसार प्राविधिक शिक्षालय र शिक्षा प्रदान गर्नु आवश्यक रहेको उहाँको भनाइ छ। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल लगायतले सबैभन्दा गरिबीको रेखामुनि रहेको 6 नम्बर प्रदेशमा दक्ष जनशक्ति उत्पादनमा आवश्यक पर्ने शिक्षा नीति बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारेको जनाएको छ। प्रदेश मन्त्रालयमा कम्तीमा 35 देखि बढीमा 90 जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम नेउपानेले बताउनुभयो। मन्त्रालयको काम हेरेर कुन मन्त्रालय कति रहने हो भनेर पछि यकिन गरिने उहाँको भनाइ छ। कर्मचारी समायोजन नियमावली नआएकाले मन्त्रालयले अहिले उनीहरूलाई आन्तरिक रूपमा अस्थायी तौरबाट पठाउने प्रवक्ता नेउपानेले बताउनुभयो। प्रदेश मन्त्री परिषद सचिव स्तरीयको विशिष्ट श्रेणी र प्रदेश मन्त्रालयमा सहसचिव स्तरका राजपत्र अङ्कित प्रथम श्रेणीका कर्मचारी खटाइने तयारी रहेको छ। प्रदेश मन्त्री परिषदमा प्रदेश आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय रहनेछन्। यस्तै प्रदेश गृह मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय राखिएको छ।
जनतासँग प्रत्यक्ष सरकार राख्ने, सरकारी कार्यालय नै सूचना दिन आलटाल गर्ने गरेको पाइएको छ। राष्ट्रिय सूचना आयोगको टोलीले सुर्खेतका 7 सरकारी कार्यालयको अवलोकन गर्दा यस्तो पाएको हो। आयोगले अझै पनि कतिपय कार्यालयहरूले सूचना सम्बन्धित व्यवस्था सूचना सम्बन्धी व्यवस्था कार्यविधि नबनाएको जनाएको छ। सेवाग्राहीको चाप बढी हुने कार्यालयले सूचना प्रणाली व्यवस्थापन हुन नसकेको भन्दै कार्यालयलाई व्यवस्थित तरिकाले सूचना उपलब्ध गराउन आग्रह गरेको छ। अनुगमनको क्रममा कार्यालयमा सूचना दिने व्यक्तिको विवरण नागरिक बडापत्र अनिवार्य राख्न कार्यालयहरूलाई सुझाव दिइएको छ। अनुगमनको क्रममा सबैभन्दा धेरै सेवाग्राही पुग्ने मालपोत कार्यालयमा सूचना प्रविधि सम्बन्धी अस्तव्यस्त अवस्था रहेको पाइएको राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले बताउनु भएको छ। उहाँले कार्यालयले प्रभावकारी रूपमा सूचना प्रवाह गर्नुपर्ने, कार्यालय प्रमुखले तत्काल सूचना अधिकारीको फ्ल्यासबोर्ड राखेर सूचनालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो। आयोगले सुर्खेतका 10 कार्यालयको अनुगमन गर्दै 7 कार्यालयको अनुगमन गरिसकेको र आज बाँकी 3 कार्यालयको अनुगमन गर्ने जनाएको छ। आयोगले मालपोत जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास, जनस्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला समन्वय समिति, वन लगायतका कार्यालयको अनुगमन गर्ने जनाएको छ।
यसै गरी कुनै पनि नागरिकले सूचनाको हकको अधिकार पाउनु उसको अधिकार हो, तर अहिले पनि कतिपय नागरिकले भने सूचनाको अधिकार पाउन नसकेको गुनासो गर्दै आएका छन्। नेपालको संविधानले सूचनाको प्रयोग गर्न हरेक नागरिकको अधिकार दिए पनि त्यो केवल संविधानमा मात्रै सीमित भएको भन्नेहरू पनि भेटिन थालेका छन्। कतिपय कार्यालयले सूचना प्रणाली, फ्ल्यासबोर्ड, वेबसाइट तथा सूचना अभिलेख नराखेको पाइएको छ। यसै सन्दर्भमा मैले राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेललाई सुर्खेतमा रहेका कार्यालयबाट नागरिकले सूचना कसरी प्राप्त गरिरहेका छन् त भनी सोधेको छु।
सुर्खेतका अहिलेसम्मका 7 कार्यालयहरूको अनुगमन गर्दा यसमा मिश्रित पाइयो अवस्था। कतिपय कार्यालयहरू होइन, नेपाली जनता सूचनाको जनताको अधिकार संविधानले प्रदान गरेको जुन मौलिक हक हो र सूचनाको हक सम्बन्धी कानूनले सार्वजनिक निकायका सूचनामा जनताको पहुँच स्थापित गर्ने जुन कल्पना गरेको छ त्यो अनुसार कुनै पनि नेपाली नागरिक सूचना माग्न आउँछ भने दिन तयार छौँ भनेर कतिपय थोरै कार्यालयहरू त्यसमध्ये सम्पूर्ण रूपले आफूलाई तयार भएर राखेको अवस्था पनि पाइयो। तर कतिपय कार्यालयहरू जो चाहिँ वास्तवमा जनताका सेवाग्राहीका आवश्यकताका सूचनाहरू त्यहाँ छन् त्यस्ता कतिपय कार्यालयहरू चाहिँ अझै पनि त्यो गोप्य संस्कृतिको मनोदशाबाट उन्मुक्त हुन नचाहेको, अझै पनि जनतालाई सूचना प्रवाह गर्दा के नै बितिहाल्छ भन्ने चाहिँ मनोग्रन्थी पालेर बसेको अवस्था पायो। त्यसले दुइटै हेर्दा मिश्रित छ।
जस्तो यो जिम्मेवार निकाय नै सूचना दिन अन्कनाउने गर्छन्,
हजुर,
किन होला यो?
त्यसको दुइटै कारण हुनसक्छ। अब पहिले त हामी सूचनाको हक सम्बन्धी कानुन लोकतन्त्रमा सूचनाको मालिक अल्टिमेटली जनता हो भनेर कतिपयले नबुझेको अवस्थामा पनि हो भन्ने विभिन्न कारणहरू मध्ये यो पनि हो भन्थ्यौँ, तर अब त्यो रहेन। अब नेपालभरिका मलाई लाग्छ हामी 3 आयुक्त नियुक्त भएको यस 3 हामी 3 मात्रै कम्ती 71-72 जिल्लाका चाहिँ सदरमुकाम पुगेर अभिमुखीकरण सञ्चालन गरेर यो यसबारेमा बुझाइसक्यौँ। त्यसमा अब कर्मचारीहरू कानुन नबुझेका कारण, कानुन र संविधानले लोकतन्त्रमा अन्तिम मालिक सूचनाको जनता हो भनेर नबुझेको कारण अब नदिएको अवस्था होइन। त्यसो भए त पहिले सोधे जस्तो के कारणले हो भन्दा मेरो दृष्टिकोण अब 2-3 कारणले अझै पनि सूचना चाहिँ उनीहरू दिन चाहिरहेका छैन। एउटा त उनीहरू अझै पनि पञ्चायतकालीन तानाशाही व्यवस्थाकालीन त्यो गोप्य संस्कृतिको जर्जरताबाट आफूलाई परिवर्तन गर्न, आफूलाई रूपान्तरित गरेर यो परिवर्तित लोकतन्त्र अनुसार अगाडि बढ्न सकिरहेका छैन, एउटा कारण यो हुनसक्छ। दोस्रो कारण भनेको के हो भने त्यस कार्यालयमा आफ्नो सूचना बाहिर आउँदा आफूले गरेका गलत काम, आफूले गरेका अनियमित काम, आफूले गरेका कुशासित कामहरू जनता समक्ष सार्वजनिक हुन्छ र आफू नाइन्छु भन्ने भयो। यी दुईटा तेस्रो कारण यदि कदम कदाचित हो भने पनि अहिले पनि नेपालको सूचना अध्यावधि गर्ने चाहिँ संयन्त्र विकसित खालको छैन, अझै पनि आधुनिक खालको छैन। त्यो अध्यावधिक सूचना नभएको कारणले दिन झन्झट छ भनेर यो 10% 20% हो।
तपाईँ जस्ता विभिन्न आयोगहरूले यो सम्बन्धी कस्तो खालको पहल गरिरहनु भएको छ?
यही हो, त्यही आयोगको पहल अनुसार नै यो चाहिँ राष्ट्रिय सूचना आयोग स्वयं आयुक्तकै नेतृत्वमा सुर्खेतमा अनुगमनका लागि आएको हो कि कर्णाली प्रदेश जो यो 6 प्रदेश अन्तर्गत पर्छ, जसको राजधानी, सम्भावित राजधानी सुर्खेत हुने परिकल्पना गरिएको छ, जहाँका जनता अहिले पनि देशको राज्यको लगानीबाट, राज्यले प्रदान गरेको सुविधाबाट, राज्यले उनीहरूका नाममा दिएका सेवाहरूबाट पनि वञ्चित छ र अझै पनि पछौटे छ। त्यस्तो कार्यालयमा कम्तीमा त्यहाँका जनताले राज्यले आफ्ना नाममा गरेका लगानीको सही सदुपयोग गर्न पाउन्, राज्यले आफ्ना लागि चाहिँ दिएको सुविधाहरू उपयोग गर्न पाऊँ, त्यो कुरो त्यो लगानीको उपयोग हुने त्यो आफूलाई प्राप्त भएको सेवा सुविधाको उपयोग गर्ने अवस्था कतिखेर सिर्जना हुन्छ भने जब जनताले आफूलाई के प्राप्त भएको छ, आफ्ना लागि राज्यले के लगानी गरेको छ, मेरा निम्ति के सुविधा र चाहिँ सेवाहरू छन् भनेर सूचना पाउनु पहिलो काम हुन्छ हो। त्यो त्यो कर्णाली क्षेत्रलाई समेत समेटेको यो सुर्खेत त्यो प्रदेशको चाहिँ राजधानी सम्भावित राजधानी हुने यो जिल्लालाई अनुगमन गर्ने हाम्रो यो चाहिँ जुन उद्देश्य छ यो उद्देश्य नै त्यस त्यस दिशातर्फ जनतालाई सूचना प्रवाह गर्न नचाहिरहेका सप्लाई साइडलाई आपूर्ति पक्षलाई दबाब सृजना गर्ने पवित्र उद्देश्य हो र जो उत्प्रेरित छन् जो अझै पनि अहिले पनि सूचना दिन तयार छन् तिनीहरूलाई उत्प्रेरित गर्ने अझै प्रेरित गर्ने अझै राम्रो काम गर्नका लागि चाहिँ ढाडस दिने पनि दुइटै खालको चाहिँ हाम्रो उद्देश्य छ।
सुर्खेतमा समस्या के देख्नुहुन्छ तपाईँले?
सुर्खेतमा समस्या देखिएको भनेको अहिले ठ्याक्कै के हो भने एउटा अब मैले ठ्याक्कै त्यो इन्ट्रेक्सन गर्न पाएको छैन, एउटा त अब नागरिक जागरुक हुन पनि जरुरी छ, एउटा आधा जसो कार्यालयहरू सूचना दिन तयार छन् तर ती तयार भएका कार्यालयहरूमा अब नागरिक जागरुक भएर चेतना उनमा जागृत भएर उनीहरू सूचना माग्न जानु पर्यो एउटा आवश्यकता त्यो देखिया छु। दोस्रो जो आधा अहिले पनि तयार छैन ती सचिएर सुधारिएर अब चाहिँ सूचना जनतालाई को सूचनाको अधिकार प्रत्यावर्तन गर्न सम्पूर्ण ढङ्गले तयार हुनु जरुरी।
अब सामान्य नागरिक एउटा सूचनाको हक सम्बन्धी कार्यालय पुग्दा त्यो मान्छेले कसलाई भेट्ने भने उसले जानकारी कसरी पाउन सक्छ?
नेपालको संविधानको धारा 27 प्रत्येक सार्वजनिक निकायमा रहेका प्रत्येक सूचना माग्ने र पाउने तपाईँको मौलिक हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यो त्यो अनुसार तपाईँले प्रत्येक कार्यालयमा रहेका सूचना माग्ने र प्राप्त गर्ने तपाईँको अधिकारको प्रयोग गर्नुहोस्। त्यो अधिकारको प्रयोग गर्न सबैभन्दा पहिले तपाईँ सूचना अधिकारीलाई गएर भेट्नुहोस्। सूचना अधिकारीलाई गएर भेटिसकेपछि तपाईँले चाहेको आवश्यकताको सूचना के हुन् मलाई पाऊँ सूचनाको हक सम्बन्धी एन बमोजिम 2064 बमोजिम भनेर निवेदन दिनुहोस्। तपाईँले मागेको सूचना सूचना अधिकारीले अधिकतम 15 दिनभित्र दिनै पर्छ। तपाईँको जीव ज्यान तपाईँले दावा गर्नुभयो कि यो सूचना मैले पाइनँ भने मेरो जीव ज्यान खतरामा पर्छ भन्नुभयो भने 24 घन्टामा दिनुपर्छ, होइन अन्य खालको सामान्य सूचना छ भने 15 दिनभित्र दिनै पर्छ। 15 दिनभित्र सूचना अधिकारीले नदिए अर्को 7 दिनभित्र तपाईँको 16 दिनका दिन तपाईँले त्यहाँको कार्यालय प्रमुख कहाँ उजुरी गर्नुहोस्। 15-7-22 दिनभित्र कार्यालय प्रमुखले सूचना दिनै पर्छ। यदि 15-7-22 दिनभित्र सूचना अधिकारी र कार्यालय प्रमुख दुवैले तपाईँले सूचना दिएनन् तपाईँको आवश्यकताको सूचना भने तपाईँ कार्यालय प्रमुख र सूचना अधिकारी दुवैका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्नुहोस्। राष्ट्रिय सूचना आयोगले नेपालको संविधान नेपालको कानुन बमोजिम तपाईँले प्राप्त गर्नुपर्ने सूचना त्यो सूचना अधिकारी र कार्यालय प्रमुखले नदिएको रहेछ भने आदेश जारी गरेर तपाईँले सूचना उपलब्ध गर्नुहोस्।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश नम्बर 6 वातावरण अनुकूल शिक्षा नीति बनाउन सरकारवालाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिएको 11 दिन बिते पनि औपचारिक रूपमा अन्तिम नतिजा सार्वजनिक गरेको छैन। आयोगले प्रदेश सभा तर्फको सीट बाँडफाँड गरे पनि समानुपातिक तर्फको प्रतिनिधि सभाको सीट बाँडफाँड गरेको छैन। केही दलले सरकारको दबावमा आयोगले नतिजा सार्वजनिक नगरेको आरोप लगाए पनि आयोगका प्रवक्ता नवराज ढकालले भने अब केही दिनमा नतिजा सार्वजनिक गर्ने बताउनुभयो। आयोगले नतिजा सार्वजनिक गरेको 30 दिनभित्र सरकार गठन लगायतको काम सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। दलहरू बीच राष्ट्रिय सभाको चुनावी प्रणालीबारे सहमति नहुँदा राजनीतिक अन्यलता लम्बिएको छ।
मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामूहिक रूपमा भेटी राष्ट्रिय सभा सदस्य सम्बन्धी अध्यादेश जारी गर्न माग गरेका छन्। राजपाका 5 जना नेताहरूले भण्डारी निवास शीतल निवासमा पुगेर अध्यादेशका बारेमा कुराकानी गरेका हुन्। भेटमा राजपाका अध्यक्ष मण्डलका महन्त ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, शरद सिंह भण्डारी र अनिल झा सहभागी भएका थिए। उनीहरूले संवैधानिक अधिकार प्रयोग गर्दा राष्ट्रपति विवादमा पर्न नहुने भन्दै अध्यादेश रोक्न नमिल्ने तर्क गरेका छन्। राष्ट्रिय सभा सम्बन्धी अध्यादेश रोकिँदा अहिलेको संक्रमणकाल अन्त्य गर्न ढिलाइ हुने तर्क उनीहरूले गरेका छन्। नेताहरूले राजनीतिक स्थायित्वको लागि सबै जिम्मेवार हुनुपर्ने, जनताको म्यान्डेट बाहिर जान नहुने भन्दै नयाँ सरकार गठन प्रक्रियाका लागि कानूनको अभाव रहेको धारणा राखेका छन्। राष्ट्रपति भण्डारीले भने मधेस केन्द्रित नेताहरूलाई चुनावमा सहभागी भई विजयी बनेकोमा हर्षित हुँदै बधाई समेत दिनु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनु भएको छ। चितवनको सौराहामा 14 चितवन हात्ती महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया अनुरूप सत्ता हस्तान्तरण गर्ने बताउनु भएको हो। देउवाले लामो संक्रमणकाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट विश्वास हुने गरी शान्तिपूर्वक निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक नेपाल निर्माण गर्न नेपाल सरकार सफल भएको दावी पनि गर्नुभएको छ। संक्रमणकाललाई निकास दिनका लागि आफू नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचन शान्तिपूर्ण रूपमा गराउन सफल भएको उल्लेख गर्नुभएको छ।
बर्दियाका नागरिक तथा राजनैतिक अगुवाहरूले 5 नम्बर प्रदेशको राजधानी नेपालगञ्जलाई तोक्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले माग पूरा नभए बर्दियालाई 6 नम्बर प्रदेशमा गाभिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै प्रदेश नम्बर 5 को मुख्य तथा पुरानो व्यापारी केन्द्र नेपालगञ्जलाई प्रदेशको राजधानी तोक्नुपर्ने माग गरेका छन्। पिछडिएको समुदाय थारू मधेसी सबैको सहज पहुँचका लागि पनि नेपालगञ्ज नै राजधानीको लागि उपयुक्त हुने भन्दै उनीहरूले बुटोल वा दाङलाई राजधानी तोके आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्। 5 नम्बर प्रदेशको राजधानीका लागि दाङ र बुटोलका साथै नेपालगञ्जले पनि दावी गर्दै आएका छन्। सरकारी अध्ययन टोलीले भने दाङ राजधानीका लागि उपयुक्त रहेको भन्दै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बाँकेबाट उम्मेद्वारी दिएका एकजनाले मात्र खर्च विवरण बुझाउनु भएको छ। मङ्सिर 21 सम्पन्न निर्वाचनको अन्तिम परिणाम आएको पनि 2 साता नघिसक्दा समेत एकजनाले मात्र खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिनुभयो। बाँकी क्षेत्र नम्बर 1 का प्रदेशसभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले मात्र चुनावी खर्च विवरण बुझाएको अधिकारीले जानकारी दिनुभएको छ। चुनावमा कति खर्च भयो भनेर चुनाव सकिएको मितिले 1 महिनाभित्रमा खर्च विवरण बुझाउनु पर्ने हुन्छ। बाँकेमा प्रतिनिधि सभा र प्रदेशसभा 115 जना चुनावी मैदानमा उत्रिएका थिए। उता दाङमा पनि कसैले विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीले बताउनु भएको छ।
दैलेखको पश्चिममा पर्ने 28 नगरपालिका वडा नम्बर 4 राकम कर्णालीलाई बाल मैत्री वडा घोषणा गरिएको छ। विभिन्न 39 सूचक पूरा गरेपछि राकम कर्णालीलाई बाल मैत्री वडा घोषणा गरिएको हो। बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता पूर्ण रूपमा कार्यान्वयन गर्ने साझा प्रतिबद्धतासँगै राकम कर्णालीलाई जिल्लाको पहिलो बाल मैत्री वडा घोषणा गरिएको बाल संरक्षण अधिकृत निर्मल अधिकारीले बताउनुभयो।
सुर्खेतमा अब हुने विकास निर्माणका काममा निगरानी बढाउन काङ्ग्रेस नेताहरूले जिल्ला स्तरीय कार्यकर्तालाई सुझाव दिएका छन्। ग्रामीण क्षेत्रका मतदाताहरूसँग भेटघाट गर्दै उनीहरूले अब विकासका काममा निगरानी बढाउन सुझाव दिएका हुन्। पश्चिम सुर्खेतको सालकोट, पोखरी काँडाको लामकाने र लामाखालीमा भएका छुट्टा छुट्टै कार्यक्रमहरूमा काङ्ग्रेस नेता एवं पूर्व मन्त्री हृदयराम थानीले विकास निर्माणको काममा निगरानी बढाउनु पर्ने बेला पनि आएको बताउनुभयो। उहाँले काङ्ग्रेस हारे पनि जिल्लाको विकासका लागि आफ्नो कदम जारी रही राख्ने वचन दिनुभएको छ। विकास र संगठन निर्माणको काम सँगसँगै लैजाने भन्दै थानीले संगठन निर्माण गर्दा व्यक्तिगत नभई संस्थागत रूपमा गर्न निर्देशन समेत दिनुभएको छ। कङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले ग्रामीण क्षेत्रमा पार्टी संगठनको काममा गति दिनुपर्ने बताउनु भएको छ। सालकोटमा भएको कार्यक्रममा वडा सभापति बलबहादुर रोकाए, क्षेत्रीय सभापति नारायण कोइराला, क्षेत्रीय सदस्य एम बहादुर विसी लगायतले भनाइ राख्नु भएको छ। यस्तै लामकानेमा भएको कार्यक्रममा वडा सभापति टिकादेवी विसी, बराहताल 6 का वडा अध्यक्ष खगेन्द्र गिरी, पूर्व उपाध्यक्ष खगेन्द्र शर्मा र लामाखालीमा वडा सभापति नवराज शर्मा, रत्नबहादुर गरन्जा, वसन्त गरन्जा लगायतले संगठन निर्माणमा जुट्न आह्वान गर्नुभएको छ।
भेरी खबरमा खेल खबरसँगै अन्य खबरहरू पनि जारी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छिरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कैलालीको धनगढी उपमहानगरपालिकामा सेवाग्राहीले ताला लगाएका छन्। कार्यालय समयमा कर्मचारीहरू नभेटिने हुने गरेको भन्दै मूल गेटमा तालाबन्दी गरिएको हो। उनीहरूले कर्मचारी हाजिर लगाएर हिँड्ने गरेको आरोप पनि लगाएका छन्।
गाउँपालिका 5 प्रहरीले 23 गोरु सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीबाट खटिएको विशेष प्रहरी टोलीले गोरुको अवैध तस्करी भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो। पक्राउ गरेका 3 जना कामदार मात्र रहेको प्रहरीले जनाएको छ। गोरु सहित उनीहरूलाई आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बुझाएको बाँके प्रहरीले जनाएको छ।
हुम्लाका गाउँपालिका तथा वडा कार्यालयका जनप्रतिनिधिहरूले अब पनि कर्मचारी व्यवस्थापन नगरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। निर्वाचन भएको 8 महिना बितिसक्दा पनि कर्मचारीको अभावमा जनताको काम सहज रूपमा गर्न नपाएपछि जनप्रतिनिधिहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। 5 वडा भएको खारपुनाथ गाउँपालिकामा 1 सचिवले काम गर्दा जनताले सेवा पाउन कठिन भएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो।
आशा सञ्जाल सुर्खेतको दोस्रो सामाजिक कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले युवाहरूलाई उद्यमको क्षेत्रमा सामेल गरी आत्मनिर्भर निर्भर गराउने र युवाहरू युवा सञ्जालसँग हातेमालो हातमा हात मिलाई काम गर्न तत्पर रहेको बताउनु भएको छ। उहाँले युवा सञ्जालले गरिरहेका कामहरूमा निरन्तरता दिँदै जान समेत आग्रह गर्नुभएको छ।
दाङको घोराई उपमहानगरपालिकाको विभिन्न बजार क्षेत्रमा रहेका छाडा पशुको व्यवस्थापन प्रक्रिया सुरु भएको छ। घोराई उपमहानगरपालिका 12 हारपुर बिजौरीमा रहेको स्वस्तिक कृषि सहकारी संस्थाले छाडा छोडिएका पशुहरूको जिम्मा लिने गरी प्रक्रिया सुरु गरेको जनाएको छ।
कञ्चनपुरमा पछिल्लो एक वर्षमा मानव अधिकार उल्लङ्घनका 75 घटना दर्ता भएको इन्सेकले जनाएको छ। इन्सेक कञ्चनपुरले गरेको अध्ययन अनुसार सन् 2017 मानव अधिकार उल्लङ्घनका 75 घटना भएको पाइएको हो।
10 करोड बढीको लगानीमा कैलालीको धनगढीमा निर्माण भइरहेको धनगढी फन पार्कको अन्तिम निर्माण चरणमा पुगेको छ। कैलालीको त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झन्डै 2.5 बिघा क्षेत्रफलमा निर्माण सुरु गरिएको जनाइएको छ। 1.5 वर्षदेखि निर्माण कार्य भइरहेको फन पार्कमा जल विभार लगायतका पानीमा रमाउनका लागि आवश्यक पर्ने विभिन्न उपकरणको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ।
डोटीमा 400 उम्मेद्वारले अहिलेसम्म स्थानीय चुनावमा भएको खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 6 महिना अघि भएको स्थानीय तहको चुनावका 400 उम्मेद्वारले अहिलेसम्म खर्च विवरण नबुझाएका कार्यालयका नायब सुब्बा दल बहादुर मलासीले बताउनु भएको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतिर। रूपन्देही 11ले 9 फागुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। 5 थरको फिदिममा जारी प्रतियोगितामा युके फुटबल क्लब दार्जिलिङलाई 3-1 हराउँदै रूपन्देहीले सेमी फाइनल पुगेको हो। रूपन्देहीको जितमा रेजिन सुब्बाले 2 र सुनिल खड्गाले 1 गोल गर्नुभयो। फाइनल प्रवेशका लागि रूपन्देहीले भोलि सुनसरी 11सँग खेल्नेछ। अन्तिम क्वार्टर फाइनलमा आज नेपाल आर्मी र मोरङ 11ले खेल्दैछन्। प्रतियोगिताको विजेताले 3 लाख तथा उपविजेताले 2 लाख रुपियाँ पुरस्कार पाउनेछन्।
र राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटको 2 चरणमा पुग्ने 4 टोलीको टुङ्गो लागेको छ। एकमात्र अपराजित टोली विराटनगर वारियर्स पहिलो र भैरवा ग्ल्याडियर्स 2 स्थानमा रहँदा पोखरा राइनोज र ललितपुर फाइटर्सले पनि अन्तिम 4 स्थान पक्का गरेका छन्। आज हुने पहिलो क्वालिफायरमा विराटनगर र भैरवा भिड्ने भएका छन्। यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीले ललितपुर र पोखरा बीचको विजेतासँग प्ले अफ खेल्ने भएको छ। यस्तै आजै हुने 2 खेलमा ललितपुर र पोखरा बीचमा स्पर्धा हुने भएको छ। प्रतियोगिताका 6 टोली मध्ये काठमाडौँ किङ्स 11 र चितवन टाइगर्स भने समूह चरणबाटै बाहिरिसकेका छन्। हिजो भएको खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई 6 विकेटले पराजित गरेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 6 वातावरण अनुकूल शिक्षा नीति बनाउन सरकारवालाको सुझाव। भूगोल अनुसारको पाठ्यक्रम र शिक्षा नीति निर्माण गर्न सरकारको ध्यान आकर्षण।
5 नम्बर प्रदेशको राजधानी नेपालगञ्जलाई तोक्नुपर्ने माग गर्दै बर्दियाका नागरिक तथा राजनैतिक अगुवाले सरकारलाई ज्ञापन पत्र बुझाए। बर्दियालाई 6 नम्बर प्रदेशमा गाभ्ने चेतावनी।
समानुपातिक सिट बाँडफाँडमा ढिलाइ, राजनैतिक अन्यलता लम्बिँदै प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार। 35-90 जना कर्मचारी रहने।
राष्ट्रिय सभा निर्वाचन अध्यादेशबारे राष्ट्रपति र राजपा नेताहरूबीच छलफल। अध्यादेश जारी गर्न माग। सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री देउवाको भनाई।
र एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटमा 2 चरणमा पुग्ने 4 टोलीको टुङ्गो लाग्यो। चितवन र काठमाडौँ बाहिरिए।
हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट राजेन्द्र साई र मधुबन विषय बिदा हुन्छौ। नमस्ते।